बिच्छू एपिसोड 12। साहिल उमर फौरन खड़ा हो गया। वो दोनों काउंटर पर आए। बाजार ने कमरे की चाबी वापस की, होटल का हिसाब किताब किया और साहिल उमर की तरफ मुस्कुराकर देखा और आंख से बाहर निकलने का इशारा किया। बाजगर ने होटल का हिसाब कर दिया था, चाबी भी वापस दे दी थी। इससे साहिल उमर ने अंदाजा लगाया कि अब इधर लौटकर आना नहीं है, या अगर आना है तो इस होटल में वापस नहीं आना। साहिल उमर को यह बात मालूम थी कि झील सैफुल मलूक पर कोई होटल नहीं, लोग वहां सुबह जाते हैं और शाम तक नारान वापस आ जाते हैं। हो सकता है कि बाजगर का वापसी पर नारान रुकने का इरादा ना हो, वो सीधा कागान निकल जाना चाहता हो। उसने इस मसले पर बाजगर से कोई बात ना की। वो उसके पीछे पीछे होटल से बाहर निकल आया। फिर वो जीप में बैठकर झील सैफुल मलूक की तरफ चल दिए। उनकी जीप कच्चे और पथरीले रास्ते पर चल रही थी। ये खतरनाक रास्ता था, कभी ऊंचाई कभी ढलान। जीप मोड़ काटती तो सीने में दम अटकता, यूं महसूस होता जैसे जीप अब खाई में गिरी तब गिरी। जीप का ड्राइवर एक माहिर शख्स था, वो बड़ी मशाकी से जीप चला रहा था, फिर भी दिल लरस रहा था। जीप में खामोशी छाई हुई थी। खुदा खुदा करके ये सफर खत्म हुआ। ग्लेशियर आ गया था, इसे एक फरलांग लंबे ग्लेशियर को पैदल तय करना था। यूं ग्लेशियर के उस पार पहुंचाने के लिए घोड़े भी यहां मौजूद थे, लेकिन साहिल उमर ने पैदल चलने को तरजीह दी। ये खतरनाक बर्फानी रास्ता था, सीमेंट की तरह जमी हुई बर्फ, उस पर इस तरह संभल कर चलना पड़ता था कि पांव न फिसले। एक तरफ बर्फ की दीवार, दूसरी तरफ खाई और मुश्किल से एक डेढ़ फेट चौड़ा रास्ता। शुरू में साहिल उमर को थोड़ी सी दिक्कत हुई, लेकिन फिर उसे उस ग्लेशियर को पार करने में मजा आने लगा। अभी सुबह का वक्त था, इसलिए लोगों का ज्यादा रश नहीं था, फिर भी कई फैमिलियां उनके आगे पीछे थीं, और झील सैफुल मलूक जाने वालों में औरतें भी थीं, बच्चे भी थे, जवान भी थे। सभी अपनी अपनी हिम्मत और जुर्रत का मुजाहरा करते ग्लेशियर पार कर रहे थे। बर्फ का तंग और फिसलवां रास्ता तय करने के बाद एक मरतबा फिर जीप का सफर शुरू हुआ। अचानक तेज और ठंडी हवा चलने लगी, बादल घिर आए और बारिश के आसार पैदा हो गए। साहिल उमर को हल्की सी सर्दी लगने लगी। बाजगर ने अपने कंधे से उतारकर एक गर्म चादर उसके कंधे पर डाल दी। साहिल उमर ने शुक्रिया कहकर उस चादर को खोलकर ओढ़ लिया। फिर वो एक जीप में सवार हो गए। अभी और बुलंदी पर जाना था। यह सबसे खतरनाक रास्ता था, बेहद तंग, पथरीला और जानलेवा। यहां चलने वाली जीपें भी खास थीं, ताकतवर इंजन वाली, उनको चलाने वाले भी इंतहाई माहिर ड्राइवर थे। मौत के कुएं में शायद जीप चलाना आसान हो, लेकिन इन रास्तों पर जहां हर फिट के फासले पर मौत का जाल बिछा हुआ था, जीप चलाना आसान ना था। एक तो रास्ता इतना खतरनाक, ऊपर से बारिश शुरू हो गई, एक कयामत पर दूसरी कयामत। साहिल उमर दम साधे बैठा था। हर मोड़ पर, हर चढ़ाई पर, हर ढलवान पर अल्लाह याद आता था और मौत सामने खड़ी दिखाई देती थी। साहिल उमर क्योंकि ड्राइवर के बराबर वाली सीट पर बैठा था, इसलिए रास्ते की हौलनाकी पूरी तरह उसकी नजर में थी। जब बारिश और तेज हो गई तो उसने पीछे मुड़कर बाजगर से कहा, बारिश रुकने का इंतजार न कर लें, रास्तों पर फिसलन हो गई होगी। इससे पहले कि बाजगर कुछ बोलता, बराबर बैठा हुआ ड्राइवर बोला, साहब डरो मत, ये बारिश अभी रुक जाएगी, रास्तों पर पत्थर पड़े हैं इसलिए रास्तों पर फिसलन नहीं होती, आप आराम से बैठे रहें, ये हमारा रोज का काम है, आप बेफिक्र हो जाएं। ड्राइवर के बयान से साहिल उमर को तसल्ली ना हुई। उसने बाजगर की तरफ सवालिया नजरों से देखा। तब बाजगर बोला, आप परेशान ना हो, किसी किस्म का कोई खतरा नहीं है। अच्छा, ये कहकर साहिल उमर सीधा होकर बैठ गया, उसकी थोड़ी सी तसल्ली हो गई। बारिश की वजह से जीप के फिसलने का जो खौफ उसके दिल में पैदा हुआ था, वो ड्राइवर की वजाहत और बाजगर की ताइद के साथ कम हो गया, लेकिन रास्ते की खतरनाकी अपनी जगह मौजूद थी। खुदा खुदा करके ये सफर खत्म हुआ। आगे रास्ता बंद था, जीप इससे आगे नहीं जा सकती थी। बारिश रुक चुकी थी, अब झील सैफुल मलूक तक जाने के लिए पैदल सफर करना था। चारों तरफ ऊंचे ऊंचे पहाड़ थे जिन पर बर्फ जमी हुई थी, हर तरफ सहरंगेज मनाजिर थे। अल्लाह ने यह हुसन कहां लाकर बिखेरा था। वो दोनों खामोशी से कभी एक साथ और कभी आगे पीछे चले जा रहे थे। फिर अचानक वो लम्हा आया, लम्हा हैरत। सांस जहां हो वहीं रुक जाए। एक मोड़ मुड़ते ही जैसे ही सामने निगाह उठी तो आंखें पलक झपकना भूल गईं। सांस ऊपर का ऊपर और नीचे का नीचे रह गया। रूह पर एकदम सरसारी सी छा गई। सुभान अल्लाह, तेरी कुदरत। सामने झील सैफुल मलूक थी। साहिल उमर आर्टिस्ट था, नाजुक दिल और हसास दिमाग रखने वाला। वो तो इस मंजर को देखकर मभूत होकर रह गया। उसे यूं महसूस हुआ जैसे हर चीज एक लम्हे को साकित हो गई हो। इस नजारे के अलावा हर नजारा मिट गया हो। इस झील के हुसन के बारे में उसने जो कुछ सुना था उससे बढ़कर पाया था। ये झील तख्लीक करने वाले की नादिर पेंटिंग थी। एक ऐसी पेंटिंग जिसे देखकर कदम चलना भूल जाए, आंखें पलके झपकाना भूल जाए, दिल धड़कना भूल जाए और रूह को सांस लेना याद न रहे। ऐ अल्लाह, तेरा कोई जवाब नहीं। तूने कहां लाकर यह पेंटिंग नस्ब की है और फिर इसे नुमाइश के लिए इंसानों के लिए खोला? वो पहला शख्स कौन होगा जिसने झील सैफुल मलूक को दरियाफ्त किया? फिर पहाड़ों का सीना छलनी करके इन पर रास्तों का जाल बिछाया गया। ये रास्ते अगरचे बेहद खतरनाक और जानलेवा हैं, लेकिन इस झील की कशिश इंसानों को अपनी तरफ खींचे लिए जाती है। बासगर ने ठीक ही कहा था, जब अल्लाह कोई तख्लीक करता है तो उसकी नुमाइश का इंतजाम भी करता है। वो खुद को छुपाकर नहीं रखना चाहता। कायनात का जर्रा जर्रा उसका मजहर बन जाता है, वो हर तरफ दिखाई देने लगता है। बस जरा सी तवज्जो चाहिए, देखने वाली आंख चाहिए। झील सैफुल मलूक जहां से अचानक दिखाई देती है और बंदे पर सहर तारी कर देती है, वो मकाम ऊंचाई पर है, जबकि झील सैफुल मलूक गहराई में है और उस मकाम से एक डेढ़ फरलांग के फासले पर है। थोड़ा सा आगे बढ़कर यहां चंद दुकानें और एक छोटा सा रेस्टोरेंट है। उसके बाद ढलान शुरू हो जाती है। झील पर किसी किस्म का कोई होटल वगैरह नहीं। झील सैफुल मलूक बर्फपोश पहाड़ों में घिरी है। उन पहाड़ों के दामन में यह प्याला नुमा झील है। यह है वो झील जिसके बारे में कहा जाता है कि यहां परियां उतरती हैं। साहिल उमर ने सोचा कि अगर यह बात मशहूर है तो इसमें जरूर सदाकत होगी, क्योंकि परियों को उतरने के लिए इससे कम हसीन जगह नहीं चाहिए। अगरचे साहिल ने परियां नहीं देखी थीं, लेकिन बचपन में जो कहानियां सुनी थीं उनसे यह तस्वुर ही उभरता था कि परियां बहुत खूबसूरत होती हैं। हर खूबसूरत चीज के लिए खूबसूरत जगह ही दरकार होती है। साहिल उमर ने झील के किनारे किनारे दूर तक चक्कर लगाया, फिर वो बर्फपोश पहाड़ पर चढ़ा। मौसम बहुत खुशगवार था। झील पर अब खासे लोग आ चुके थे। बाजगर और साहिल उमर ने ऊपर आकर खाना खाया, चाय पी, कुछ देर बैठकर इधर उधर की बातें की, फिर वो दोनों झील पर आ गए। साहिल उमर झील के नजारों में महफ था। वो सोच रहा था कि अगर उसके पास कागज और पेंसिल होता तो वो मुख्तलिफ मंजरों को स्केच कर लेता। उसके पास तो कैमरा भी नहीं था। अगर कैमरा भी होता तो वो इन मंजरों की अक्सबंदी करने के बाद उन्हें देखकर पेंटिंग बना लेता। अभी वो इन्हीं सोचों में गलता था कि अचानक उसने महसूस किया कि बासगर उसके आसपास नहीं है। उसने जल्दी जल्दी आसपास नजरें दौड़ाई। लोगों के हुजूम में उसे देखा, लेकिन वो कहीं नजर ना आया। फिर उसकी नजर सामने ऊंचाई पर पड़ी। वो ऊंचाई पर बर्फ पर चलता हुआ दिखाई दिया, फिर वो पहाड़ के पीछे गुम हो गया। उसे बड़ी हैरत हुई कि वो पहाड़ के पीछे इतनी आसानी से कैसे चला गया। अभी वो सोच ही रहा था कि क्या करे कि इतने में एक छोटी सी बच्ची ने उसका हाथ पकड़ लिया और उसका हाथ पकड़कर जोर से हिलाया और बोली, अंकल, अंकल। वो 5 साल की प्यारी सी बच्ची थी। साहिल उमर ने सोचा कि उस बच्ची ने किसी गलत फहमी में उसका हाथ पकड़ लिया है। उसने हैरत से उसे देखा। अंकल, अंकल, उसने फिर कहा। जी, साहिल उमर उसकी तरफ मुतवज्जे हुआ। आपको हमारी बाजी बुला रही हैं। कहां है आपकी बाजी? वो सामने, लड़की ने एक तरफ इशारा किया। साहिल उमर ने नजर उठाई तो करीब ही एक फैमिली मौजूद थी। उनमें 3-4 लड़कियां आगे खड़ी थीं। उन चारों लड़कियों में एक लड़की सबसे आगे थी। वो हैरत सदा होकर उसकी तरफ देख रही थी। साहिल उमर उस लड़की को या उन लड़कियों में से किसी को नहीं जानता था। बच्ची हाथ पकड़कर उसे आगे की तरफ खींचने लगी तो वो उसके साथ चल पड़ा। कुछ ये आगे बढ़ा, कुछ वो लड़कियां उसकी तरफ बढ़ी। करीब होने पर वो लड़की बोली, माफ कीजिएगा, मैं ये पूछना चाह रही थी कि क्या आप साहिल उमर हैं? جی میں ساحل عمر ہوں، لیکن آپ نے مجھے کیسے پہچان لیا؟ ساحل عمر حیرت زدہ ہو کر بولا، ایک رسالے میں پینٹنگ کے ساتھ آپ کی تصویر چھپی تھی، اس تصویر سے آپ کو پہچانا۔ میں نے اپنی بہنوں کو بتایا تو یہ لوگ شک و شبے میں پڑ گئیں، انہیں یقین نہیں آیا، لیکن مجھے یقین تھا کہ آپ ضرور ساحل عمر ہیں، اس لیے میں نے گڑیا کو آپ کے پاس بھیجا۔ آئیے میں آپ کو اپنے ڈیڈی اور بڑے بھائی سے ملاؤں، یہ کہہ کر اس نے پیچھے دیکھا۔ ساحل عمر نے 10-12 قدم کے فاصلے پر دو مردوں کو کھڑے ہوئے پایا، وہ ادھر ہی دیکھ رہے تھے۔ میرا نام شگفتہ ہے، پھر اس نے اپنی بہنوں کے نام بتائے اور آگے بڑھی۔ آپ کے ساتھ کون ہے؟ شگفتہ نے آگے چلتے ہوئے سوال کیا۔ میرے ساتھ میرے ایک دوست ہیں، وہ ابھی اس پہاڑ کے پیچھے گئے ہیں۔ کس پہاڑ کے پیچھے؟ وہ سامنے، ساحل عمر نے ادھر اشارہ کیا۔ لیکن وہاں وہ کیا کرنے گئے ہیں؟ وہاں تک چلے کیسے گئے؟ کسی بندے کا وہاں جانا آسان نہیں، وہ لڑکی حیرت زدہ رہ گئی۔ تو وہ بندہ ہے کب؟ وہ تو جن ہے جن، ساحل عمر نے ہنس کر کہا، اور اس طرح بات ہنسی مذاق میں اڑ گئی۔ شگفتہ نے اپنے ڈیڈی کے نزدیک پہنچ کر ساحل عمر کا تعارف کرایا۔ شگفتہ کے ڈیڈی اور بڑے بھائی ساحل عمر سے اچھی طرح ملے، انہوں نے اسے اپنے ساتھ چائے پینے کی دعوت دی، جو ساحل عمر نے فوراً قبول کر لی۔ شگفتہ فائن آرٹس کی طالبہ تھی، وہ کراچی کے ایک اسکول سے فائن آرٹس میں ڈپلوما کر رہی تھی۔ اس کے علاوہ وہ ایک بولڈ اور بولنے والی لڑکی تھی، اس لیے زیادہ وہی اس سے سوال جواب کرتی رہی۔ ساحل عمر ان لوگوں کے ساتھ دری پر بیٹھ گیا اور گپ شپ میں مشغول ہو گیا۔ وہ تھوڑی تھوڑی دیر بعد اپنے دائیں بائیں اور سامنے نظر اٹھا کر دیکھ لیتا تھا، لیکن باسغر کا کہیں پتہ نہ تھا۔ پتہ نہیں وہ کہاں چلا گیا تھا، اور کہیں گیا تھا تو اسے بتا کر کیوں نہیں گیا تھا۔ خیر کوئی بات نہیں، اگر اسے اکیلے واپس جانا پڑا تو وہ اس فیملی کے ساتھ واپس چلا جائے گا، پریشانی کی اب کوئی بات نہ تھی۔ یہ لوگ بھی کراچی کے تھے، اب شام ہونے کو تھی، بہت سے لوگ واپس جا چکے تھے، کچھ راستے میں تھے اور کچھ جھیل سے اٹھنے کی تیاری میں تھے۔ ساحل عمر اب باسغر کی طرف سے مایوس ہو چکا تھا، لہذا اس نے فیملی کے ساتھ ہی واپسی کا سفر کرنے کی ٹھان لی تھی۔ جب یہ لوگ واپس جانے کے لیے اٹھے تو وہ بھی ان کے ساتھ باتیں کرتا چل پڑا۔ ابھی ساحل عمر ان دکانوں تک ہی پہنچا تھا کہ کسی نے اس کے کندھے پر بڑی نرمی سے ہاتھ رکھ دیا۔ ساحل عمر نے پیچھے مڑ کر دیکھا تو باسغر شرمندہ سا کھڑا تھا۔ میں معافی چاہتا ہوں، مجھے دیر ہو گئی۔ باسغر کو دیکھ کر اس کی جان میں جان آئی، خامخواہ اس فیملی کا احسان لینا پڑتا۔ اس کی جیب میں پیسے نہیں تھے، اس کی کلائی پر ایک قیمتی گھڑی ضرور تھی، اس گھڑی کو فروغ کرنا پڑتا یا ان لوگوں سے پیسے ادھار مانگنے پڑتے، تبھی کراچی واپسی ممکن تھی۔ کوئی بات نہیں، آئیے واپس چلیں، ساحل عمر نے نرم لہجہ اختیار کیا، ہم ابھی یہیں رکیں گے۔ باسغر نے یہ بات اتنی زور سے کہی کہ وہ لوگ بھی سن لیں۔ اچھا ٹھیک ہے، ساحل صاحب آپ رکیں، ہم چلتے ہیں، اب آپ سے ناران میں ملاقات ہوگی، آپ ہمارے ہوٹل آ جائیے گا۔ دیکھیے آئیے گا ضرور، شگفتہ نے اپنے ہوٹل کا نام بتایا اور کمرہ نمبر بتایا۔ جی جی بالکل ٹھیک ہے، میں ضرور آؤں گا، ساحل عمر نے ایسے ہی وعدہ کر لیا۔ اس فیملی کے آگے بڑھ جانے کے بعد اس نے باسغر کو آڑے ہاتھوں لیا۔ صاحب آپ بغیر بتائے کہاں غائب ہو گئے تھے؟ میں اس سلسلے میں آپ سے معذرت کر چکا ہوں، باسغر نے دو ٹوک انداز میں کہا، میں سمجھتا ہوں کہ آپ نے مجھے معاف کر دیا ہوگا، آئیے اب میرے ساتھ جھیل پر چلیے۔ اب جھیل پر کیا ہے؟ اندھیرا ہونے والا ہے، سب لوگ واپس جا رہے ہیں، اب ہم وہاں کیا کریں گے؟ ساحل عمر صاحب، اصل نظارہ تو اب شروع ہوگا، آج 14ویں رات ہے، اور 14ویں کی بھی ایک خاص رات ہے، چاند اس قدر روشن ہوگا کہ آپ چاندنی میں جھیل کو دیکھ کر پتھر کے ہو جائیں گے۔ کیا مطلب ہے، آپ رات یہاں گزارنا چاہتے ہیں؟ ساحل عمر نے حیران ہو کر سوال کیا۔ اسی لیے تو میں آپ کو یہاں لایا ہوں، اس رات کا بڑی بے قراری سے انتظار تھا۔ آپ کا کیا خیال ہے کہ یہ رات ہم کسی پتھر پر بیٹھ کر ٹھٹرتے ہوئے گزاریں گے؟ ساحل عمر نے پوچھا۔ ارے نہیں جناب، یہ آپ کا خادم آپ کے ساتھ ہے، آپ کو ذرا بھی تکلیف پہنچ جائے تو میرے سر پر 7 جوتے ماریے گا۔ چاندنی رات میں جھیل سیف الملوک کا نظارہ، ساحل عمر کا اندر کا آرٹسٹ ایک دم مچل اٹھا، یہ ایک نیا تجربہ ہوگا، یہ نظارہ بہت کم لوگوں نے کیا ہوگا، चलो एक रात यहां ठहर कर देखते हैं, जो होगा देखा जाएगा। जब वो झील पर वापस पहुंचे तो वहां से सब लोग जा चुके थे, एक शख्स भी वहां मौजूद न था। अलबत्ता झील के दूसरे किनारे पर एक छोटा सा सुर्ख खेमा जरूर नजर आ रहा था। साहिल उमर ने उसकी तरफ इशारा करके पूछा, उस खेमे में कौन है? चंद लम्हों तक जब कोई जवाब न आया तो उसका दिल जोर जोर से धड़कने लगा। उसने फौरन अपने दाएं बाएं पीछे देखा, बास्कर का कहीं पता न था। साहिल उमर के होश उड़ गए, अब वापसी का वक्त नहीं रहा था, सारी जीपें वापस जा चुकी होंगी। सामने एक खेमा था और वो था, अभी थोड़ा सा उजाला बाकी था, वो धड़कते दिल के साथ उस खेमे की तरफ बढ़ने लगा। बाजगर के अचानक इस तरह गायब हो जाने पर साहिल उमर को शदीद गुस्सा था। दोपहर को भी उसने यही किया था, साहिल उमर किसी नजारे में महव हुआ तो बाजगर उसके बराबर से गायब हो गया। खैर वो तो दिन का वक्त था, किसी न किसी तरह वो यहां से वापस चला जाता, लेकिन इस वक्त तो उसकी कैफियत ऐसी थी जैसे उसके हाथ पांव बांधकर किसी अंधे कुएं में फेंक दिया गया हो। वापसी के तमाम रास्ते बंद हो चुके थे, उसे हर कीमत पर रात गुजारनी थी। अब वो रात कैसे गुजरेगी इसके बारे में उसे कोई अंदाजा नहीं था। अब वो उस खेमे के नजदीक पहुंच चुका था। ये सुर्ख रंग का खेमा छोटा सा था, इतना छोटा कि उसमें एक दो आदमियों से जायद की गुंजाइश न निकलती। खेमे के दरवाजे पर पर्दा पड़ा हुआ था। वो खेमे के नजदीक पहुंचकर रुक गया। एक मरतबा उसने चारों तरफ निगाह दौड़ाकर बाजगर को तलाश किया। बाजगर का दूर तक पता न था, अंधेरा तेजी से फैल रहा था। दूर पहाड़ों की बर्फ पोश चोटियों पर सुनहरी धूप सांवला जा रही थी। उसने अंधेरा बढ़ते देखकर घबराकर सोचा, क्या करे, पर्दा उठाकर खेमे में झांके या आवाज देकर मालूम करे कि खेमे में कौन है। उसने आवाज देना ही मुनासिब समझा। अंदर कोई है क्या? साहिल उमर ने झुककर आवाज लगाई, फिर चंद लम्हे इंतजार किया, कोई जवाब ना आया तो फिर आवाज लगाई, अंदर कौन है? अंदर से फिर कोई जवाब ना आया। उसे खेमे पर सन्नाटा तारी नजर आया, खेमे में शायद कोई नहीं था। अब उसने आगे बढ़कर पर्दा हटाकर अंदर झांकने का फैसला किया। उसने सामने पर्दे को हाथ लगाया तो वो नहीं खुला। दोनों पर्दों को बड़े बड़े सुराखों में सफेद रस्सी से पिरोकर बंद कर दिया गया था। उस रस्सी को अंदर की तरफ से भी खोला जा सकता था और बाहर की तरफ से भी। साहिल उमर ने उकड़ू बैठकर पर्दे की रस्सी खोली, फिर रस्सी ढीली करके पर्दे को नीचे से थोड़ा सा ऊपर उठाया, अंदर झांक कर देखा, अंदर कोई न था। उसने खेमे के अंदर घुसने का फैसला किया। अंदर जाने से पहले उसने खड़े होकर एक मरतबा फिर चारों तरफ नजरें घुमाई, लेकिन उसे कहीं बाजगर नजर न आया, न उस खेमे का मालिक नजर आया। उसने बर्फ पर बैठकर अपने जूते उतारे और हाथों के बल गर्दन झुकाकर अंदर दाखिल हो गया। अंदर बैठकर उसने अपने जूते उठाए और अंदर एक कोने में रख दिए। फिर उसने खेमे का जायजा लिया। उस खेमे में जरूरत की हर चीज मौजूद थी, आरामदेह बिस्तर, जबरदस्त ऊनी कंबल, पहनने के लिए गर्म कपड़े, खाना, चाय, इमरजेंसी लाइट, क्या चीज ऐसी थी जो वहां नहीं थी। उस खेमे में बड़े आराम से रात गुजारी जा सकती थी, बशर्ते कि खेमे वाले ने उसे आकर बाहर न निकाल फेंका। आज का पूरा दिन साहिल उमर ने झील पर घूमते फिरते गुजारा था, उस पर थकन तारी हो रही थी। ऐसा पुर आसाइश खेमा देखकर मजीद दिल मचल गया था। उसने इमरजेंसी लाइट जलाकर हॉट पॉट पर रखी और उसके बराबर रखा हुआ थर्मास उठा लिया। उसका ढक्कन खोलकर झांका तो उसमें से भाप उड़ती नजर आई। वो पूरा थर्मास नफीस चाय से भरा हुआ था। एक कप में चाय भरकर उसने थर्मास बंद कर दिया और कंबल अपने जिस्म पर डालकर नीम दराज होकर चाय पीने लगा। चाय का पहला घूंट लिया तो एक लतीफ जायका हलक से उतरता चला गया। वो बहुत मजेदार चाय थी। चाय पीकर वो तकिया सर के नीचे खिसकाकर कुछ देर आराम की गरज से लेट गया। उसने कंबल अपने सीने तक डाल लिया। सर्दी आहिस्ता आहिस्ता बढ़ रही थी। जिस्म को थोड़ा आराम मिला तो उसकी आंखें बंद होने लगीं। फिर वो ये सोचते सोचते नींद की आगोश में चला गया कि जाने कब खेमे वाला आ जाए और उसे खेमे से बाहर कर दे। दो घंटे बाद उसकी आंख खुली। उसने घबराकर चारों तरफ देखा कि वो कहां लेटा है। वो अभी खेमे में ही था और खेमे की हर चीज अपनी जगह ज्यों की त्यों मौजूद थी। کلائی گھڑی دیکھنے سے اندازہ ہوا کہ وہ 2 گھنٹے نہایت اطمینان سے سویا ہے۔ اٹھا تو بھوک کا شدت سے احساس ہوا۔ اس نے ایمرجنسی لائٹ بستر پر رکھی اور ہاٹ پاٹ کھول کر اس نے کھانا پلیٹ میں نکال لیا۔ بڑے مزے سے اس نے روسٹ مرغی تنوری نان سے کھائی۔ اس کھانے کا ذائقہ بھی بالکل مختلف اور بہترین تھا۔ پانی کے بھرے ہوئے کین سے پانی گلاس میں نکال کر خوب سیر ہو کر پیا۔ یہ پانی نہایت شفاف اور لطیف تھا۔ جانے یہ کس کا خیمہ تھا، جانے کون اتنے اہتمام سے یہاں رات گزارنے آیا تھا، جانے وہ خیمہ چھوڑ کر کیوں چلا گیا تھا۔ سہیل عمر نے بڑے اطمینان سے اس خیمے پر قبضہ کر لیا تھا اور اپنے ابا جی کا مال سمجھ کر یہاں رہنے اور کھانے پینے میں مشغول تھا۔ اندر سے اس کا دل ملامت کر رہا تھا، لیکن وہ یہاں رہنے اور یہاں موجود چیزوں کو استعمال کرنے پر مجبور تھا۔ پھر اس نے باہر نکلنے کا ارادہ کیا۔ اس نے اونی اوور کوٹ پہنا، بالوں والی گول اور اونچی ٹوپی سر پر رکھی، دستانے اور موزے چڑھائے۔ اپنے چپل پہننے لگا تو اسے ایک طرف جوتے رکھے ہوئے نظر آئے۔ اس نے وہ بوٹ پہن لیے اور ایمرجنسی لائٹ لے کر خیمے سے باہر آ گیا۔ باہر گہرا سناٹا تاری تھا، اتنا گہرا سناٹا کہ اگر کوئی سوئی زمین پر پھینکی جائے تو شاید اس کی آواز بھی سنائی دے جائے۔ ساحل عمر ایک پرشور شہر کا باسی تھا، اتنا گہرا سناٹا اس نے کاہے کو دیکھا تھا؟ یہ سناٹا اس کی روح میں اترا جاتا تھا۔ چاند نکل آیا تھا، لیکن وہ ابھی پہاڑوں کے پیچھے تھا۔ چاندنی برف پوش پہاڑوں پر برس رہی تھی۔ یہ برف پوش چوٹیاں برف کا لبادہ اوڑھے چاند کی روشنی میں چمک رہی تھیں۔ یہ ایک سحر انگیز نظارہ تھا۔ ساحل عمر ان چمکتی چوٹیوں کو مبہوت ہو کر دیکھنے لگا۔ یہ ایک نادر حسن تھا، ایسا حسن دیکھنے کو کہاں ملتا ہے؟ پھر وہ جھیل کے اطراف ٹہلنے لگا۔ اسے بازغر کا انتظار تھا، اس کی تلاش میں نظریں ادھر ادھر بھٹک کر واپس آ جاتی تھیں۔ آسمان روشن تھا، بالکل صاف تھا، چاند دھیرے دھیرے اوپر اٹھتا جا رہا تھا۔ ساحل عمر کا جہاں خیمہ تھا وہاں ابھی اندھیرا تھا، وہ جگہ پہاڑ کے سائے میں تھی۔ پھر اچانک ہی چاند پہاڑ کی اوٹ سے نکل آیا۔ جھیل سیف الملوک ایک دم روشن ہو گئی۔ اس پیالہ نما جھیل میں چاند کا عکس نظر آنے لگا۔ چاروں طرف دودھیائی چاندنی پھیل گئی۔ برف سے ڈھکے پہاڑوں پر چاندنی کچھ اس طرح منعکس ہو رہی تھی کہ یوں محسوس ہوتا تھا کہ جیسے اچانک چاندنی کا سیلاب آ گیا ہو۔ آج چاند کچھ ضرورت سے زیادہ روشن تھا، بازغر نے صحیح کہا تھا، یہ 14ویں کے چاند کی کوئی خاص رات تھی۔ چاندنی رات میں نہائی جھیل سیف الملوک دن کی روشنی کے مقابلے میں کہیں حسین نظر آ رہی تھی۔ یہ ایک ایسا نظارہ تھا جس کے لیے پتھر کا ہوا ہوا جا سکتا تھا۔ ساحل عمر چاندنی رات میں نہائی جھیل سیف الملوک کو دیکھ کر وجد میں آ گیا۔ اسے بے اختیار اللہ یاد آیا اور اسے خدا مسکراتا ہوا محسوس ہوا۔ دیکھا میرا جمال، میں یہاں ہوں، میں کہاں نہیں ہوں۔ پھر ایک گونج سی پیدا ہوئی جیسے پوری فضا گنگنا اٹھی ہو، جیسے یہاں کی ہر شے پکار اٹھی ہو، اللہ ہو اکبر، اللہ ہو اکبر۔ اور یہ وہ لمحہ تھا جب ساحل عمر نے سوچا کہ وہ کھڑے کھڑے پتھر کا ہو جائے، بس اسے دیکھنے والی آنکھ مل جائے اور یہ نظارہ ہمیشہ ہمیشہ کے لیے اس کی آنکھوں میں منجمد ہو جائے، وہ اس نظارے کو دیکھ کر کبھی نہ تھکے۔ تب اسے بازغر یاد آیا، وہ اسے بہت اچھا لگا۔ اس نے اسے فوراً معاف کر دیا۔ یہ بازغر ہی تو تھا جس کی بدولت وہ جھیل کے اس حسن سے روشناس ہوا تھا۔ ساحل عمر نے گھڑی دیکھی، گھڑی میں اس وقت رات کا 1 بجا تھا۔ چاند اپنے پورے شباب پر تھا، گہرا سناٹا، سخت سردی، برستی ہوئی چاندنی، گنگناتی فضا۔ وہ اس نظارے کو اپنی آنکھوں میں بھر لینا چاہتا تھا، اپنی روح میں اتار لینا چاہتا تھا، وہ اپنے آپ کو بھول جانا چاہتا تھا، اس وادی میں کھو جانا چاہتا تھا۔